जब से दिलवाएगी तुमको जन्नत नमाज नमाज।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबिया वल मुरसलीन अम्मा बाद फऊजु बिल्लाहि मिनश्शैतानिर रजीम بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله
الصلاة والسلام عليك يا رسول الله
وعلى آلك وأصحابك يا حبيب الله
وعلى آلك وأصحابك يا حبيب الله
الصلاة والسلام عليك يا نبي الله
الصلاة والسلام عليك يا نبي الله
وعلى آلك وأصحابك يا نور الله
وعلى آلك وأصحابك يا نور الله
प्यारे प्यारे बच्चों और मदनी चैनल के नाज़रीन, हम आपको एक बार फिर अपने बहुत ही प्यारे दिलचस्प और मालूमाती प्रोग्राम आए नमाज सीखे में खुशामदीद कहते हैं। आप जानते हैं हमारे प्रोग्राम का नाम क्या है?
आए नमाज सीखे।
जी हाँ, आए नमाज सीखे हमारा प्रोग्राम है। अल्हम्दुलिल्लाह, अपने इस प्रोग्राम के अंदर हम नमाज से मुतालिक बहुत ही प्यारी प्यारी बातें सीखने की कोशिश करते हैं। आज भी एक बहुत ही मुनफरिद, बहुत ही प्यारा मौजू है, उसके साथ आपके सामने मौजूद हैं। इंशाअल्लाह उस मौजू पर गुफ्तगू भी करेंगे और बहुत प्यारी प्यारी बातें भी सीखने की कोशिश करेंगे। लेकिन सबसे पहले दुरूद पाक की फजीलत। अल्लाह के आखिरी नबी सल्लल्लाहु ताला अलैहि वाली वसल्लम ने इरशाद फरमाया, तुम जहाँ भी हो मुझ पर दुरूद पढ़ो, बेशक तुम्हारा दुरूद मुझ तक पहुँचता है। सल्लल्लाहु अलैहि वसल्लम।
चलो नमाज पढ़े, 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 चलो नमाज पढ़े। मैं क्या बताऊँ क्या है हकीकत नमाज की, मैं क्या बताऊँ क्या है हकीकत नमाज की, मैं हकीकत नमाज की। अल्लाह की रजा है मोहब्बत नमाज की, चलो नमाज पढ़े, चलो नमाज पढ़े।
प्यारे प्यारे बच्चों, आज जो हम टॉपिक लेकर आए आपके लिए वो है अजान। क्या है?
अजान।
जी हाँ, अजान का टॉपिक है। अजान तो मालूम है ना किसे कहते हैं? अजान किसे कहते हैं जरा बताइएगा।
ऐलान करें या बुलाने के लिए।
अजान किसके लिए ऐलान करना? अजान के लिए,
नमाज पढ़ने के लिए।
नमाज के लिए। आप क्या कहेंगे, अजान किसे कहते हैं?
अल्लाह की इबादत करने के लिए हम सबको बुलाते हैं अजान।
अल्लाह की इबादत करने के लिए जो दूसरों को बुलाते हैं, ठीक है, इस तरह भी कह सकते हैं। अजान के वैसे माना तो बुलाना, पुकारना, आवाज़ देना, ठीक है ना। तो अजान के कुछ कलिमात हैं। इंशाल्लाह प्यारे बच्चों, अब हम आपको अजान भी सिखाएंगे। अजान कैसे कहनी है, अजान में कलिमात क्या होते हैं, उनकी अदायगी कैसे है, बल्कि अजान के, अजान का सवाब क्या है, अजान का जवाब देने का सवाब क्या है, उसका तरीका कार क्या है, इंशाल्लाह ये बातें हमने आज प्रोग्राम के अंदर सीखने की कोशिश करनी है। आपने तवज्जो के साथ इस प्रोग्राम को देखना है, क्योंकि अजान देना बहुत बड़ा सवाब है। अजान देने की बहुत सारी फजीलतें हैं, और वो फजीलतें तो ऐसी हैं ना कि अगर उन फजीलतों को सुन लेना तो आपका दिल करेगा बस अजान ही कहते रहे, इतनी सारी फजीलतें हैं। तो अल्हम्दुलिल्लाह नबी करीम सल्लल्लाहु ताला अलैहि वाले वसल्लम के फरमान का मफहूम कि अजान कहने वाला शहीद की तरह है, जब वो इंतकाल कर जाएगा ना उसकी कब्र में कीड़े नहीं पड़ेंगे।
सुभान अल्लाह।
एक और रिवायत में आता है, प्यारे आका सल्लल्लाहु ताला अलैहि वाले वसल्लम ने फरमाया कि मैं जन्नत में गया तो मैंने वहाँ मोतियों के गुंबद देखे, उनकी खाक जो है वो मुश्क की थी। मैंने पूछा है कि ये गुंबद किसके लिए है, तो मुझे बताया गया कि ये आपकी उम्मत के मौज़िनों और इमामों के लिए हैं। यानी जो अजान देने वाले हैं ना, जो नमाज़ों के लिए अजान देते हैं, उनकी फजीलत कितनी ज़्यादा है। रिवायतों में आता है जो शख्स अजान देता है ना, पाँचों टाइम की अजान अल्लाह की रज़ा के लिए देता है, सवाब हासिल करने के लिए देता है, अल्लाह पाक उसकी मगफिरत फरमा देता है। यानी जितने गुनाह उसके हो गए ना, अल्लाह पाक उसके उन गुनाहों को माफ़ फरमा देता। और एक और फजीलत बहुत ही प्यारी मैंने पढ़ी, اس میں یہ آتا ہے کہ جو شخص اذان دیتا ہے نا اس کے لیے ہر چیز مغفرت کی دعا کرتی ہے، یا اللہ اس کو بخش دے، یا اللہ اس اذان دینے والے کو بخش دے، یا اللہ اس اذان دینے والے کو بخش دے، اس کی مغفرت کے لیے دعا کرتی ہے، یہاں تک کہ دریا کے اندر جو مچھلیاں ہیں نا وہ بھی اللہ کی بارگاہ میں اس کے لیے مغفرت کی دعا کرتی ہیں.
سبحان اللہ!
تو کتنی بڑی فضیلت کی بات ہے، دیکھیں ہے نا. تو یہ اذان دینا نا بہت ثواب کا کام ہے. ہم نے ہمارے ذہن میں کیا ہوتا ہے پیارے بچے، ایک چھوٹے سے بچے سے پوچھا کہ آپ کیا بنیں گے بڑے ہو کر، اس نے کہا میں انجینئر بنوں گا. کیا بنوں گا؟ انجینئر بنوں گا. میں نے کہا بیٹا انجینئر کیا ہوتا ہے؟ تو وہ ہنسنا شروع کر دیا انہوں نے. بس پتا نہیں تھا انہیں کہ انجینئر کیا ہوتا ہے. کسی سے پوچھ لیں بھائی آپ کیا بنیں گے، تو وہ کہتے ہیں کہ میں ڈاکٹر بنوں گا. کسی سے پوچھیں آپ کیا بنیں گے، وہ کہتے ہیں میں پائلٹ بنوں گا. سو کے انسان کو دین کی خدمت کرنے کے لیے اگر دنیاوی عہدے بھی انسان حاصل کرے تو ہو سکتا ہے اس کے لیے ثواب کا ذریعہ بن جائے گا، وہ تو اس سے منع نہیں ہے. لیکن کہنے کا مقصد یہ ہے کہ کوئی بچہ کیا آپ یہ کہتا ہو بھی ہمیں نظر آتا ہے کہ میں مؤذن بنوں گا، میں مسجد کا امام بنوں گا، میں عالم دین بنوں گا. کبھی سنا ہے آپ نے یہ کہتے ہوئے؟ کسی اسکول کے بچے سے پوچھا آپ کیا بنیں گے، کیا کہتے ہیں وہ نارملی؟
پائلٹ بنوں گا.
پائلٹ بنوں گا اور
ڈاکٹر بنوں گا،
انجینئر، اور کیا بننے کا کہتے ہیں؟ سائنٹسٹ بنوں گا. اس طرح کا ذہن ہمارے بچوں کے ذہنوں میں بھی. لیکن اگر ان فضیلتوں کو سن لینا ہمارے بچے تو وہ بھی یہی کہیں گے کہ بھائی میں تو مؤذن بنوں گا، کیونکہ موتیوں کے گنبد تو مؤذن اور اماموں کو ملیں گے جنت کے اندر. کوئی دیکھیں ہم اس کی نفی نہیں کر رہے، ٹھیک ہے نا، لیکن اہمیت کی بات کہ اہمیت کس چیز کی زیادہ ہے، ہمیں اس چیز کو بھی پیش نظر رکھنا ہے نا. جنت میں ڈاکٹر کے لیے کوئی محل نہیں ہے، انجینئر کے لیے کوئی پروجیکٹ نہیں ہے، بڑے بڑے پلازا نہیں ہے جنت میں. ہاں اگر اس نے نیک کام کیے ہوں گے، اس نے عبادات کی ہوں گی، اللہ کو ناراض نہیں کیا ہوگا تو ہو سکتا ہے وہ جنت میں داخل ہو جائے. انجینئر ہونے کی وجہ سے جنت میں نہیں جائے گا کہ چلو بھائی یہ انجینئر ہے اس کو جنت میں جانے دو، یہ ڈاکٹر ہے اس نے نمازیں نہیں بھی پڑھی اس کو جنت میں جانے دو. ایسے ہو سکتا ہے بھائی؟ نہیں ہو سکتا. بھائی جنت کی چابی کیا ہے؟
نماز.
جنت کی چابی کیا ہے؟
نماز.
تو نماز تو جنت کی چابی ہے، ہے نا. تو اسی لیے اگر جنت میں جانا ہے تو نماز پڑھنی، یہ اپنا ذہن بنا کر رکھ، جنت میں جانا ہے تو نماز پڑھنی. اگر جنت کو حاصل کرنا ہے اور اپنے گناہوں کی مغفرت کروانی ہے تو پھر اذانیں دیں، ہے نا. اذان کا کتنا ثواب ہے، ہمیں چاہیے کہ اذان کی فضیلت کو پیش نظر رکھیں. اور اگر کوئی ایسا موقع بن جائے کہ آپ کو اذان کہنے کا موقع مل جائے تو پھر اذان کہہ لیں، لیکن سیکھنا ضروری ہے. اذان درست طریقے سے اس کا تلفظ بھی ضروری ہے. کچھ بچے اذان دینے کا شوق ہوتا ہے لیکن صحیح ان کو اذان دینے آتی نہیں، ان کا پروناؤن صحیح نہیں ہوتا، ان کی ادائیگی صحیح نہیں ہوتی ہے، ہے نا. تو یہ نہیں ہونا چاہیے. اذان دینے کا شوق بھی ہونا چاہیے لیکن اذان صحیح دینے آنی بھی چاہیے.
کیا چھوٹے بچے اذان دے سکتے ہیں؟
حیدر بھائی سوال تو آپ نے بڑا اچھا پوچھا ہے کہ چھوٹے بچے اذان دے سکتے ہیں یا نہیں. دیکھیں چھوٹے چھوٹے بچوں کو تو اذان نہیں دینی چاہیے، لیکن اگر سمجھدار بچہ ہے کوئی آپ کی طرح، آپ سمجھدار ہیں نا، اگر کوئی آپ کی طرح سمجھدار بچہ ہے تو وہ اذان کہہ سکتا ہے، ٹھیک ہے. لیکن اگر نہ سمجھیں، چھوٹے چھوٹے بچے ہیں، تو ان کو اذان نہیں کہنی چاہیے، یہ ذہن میں رکھیں، ٹھیک ہے. تو جو سمجھدار بچے ہیں وہ اذان کہہ سکتے ہیں. لیکن اب ہمارے یہاں پر سلسلہ یہ ہوتا ہے نا کہ مسجدوں میں عام طور پر مؤذن مقرر ہوتے ہیں. ہاں اگر کبھی ایسا ہو گیا کہ آپ کہیں ٹریول پر چلے گئے، راستے میں مسجد بھی نہیں ہے کہیں، ہے نا، یا پھر مسجد تو ہوتی ہے لیکن وہ وہاں باقاعدہ جماعت نہیں ہوتی ہے، لوگ آتے ہیں نماز پڑھ کے چلے جاتے ہیں، وہاں اذان وغیرہ کا سلسلہ نہیں ہوتا ہے، تو اور آپ کو راستے میں کہیں نماز پڑھنی پڑ گئی، تو وہاں اگر اذان دینے کا آپ کو موقع مل جائے کہیں پر تو وہاں اذان ضرور کہیں، اس کا بہت ہی زیادہ ثواب. اس کے ثواب سے اپنے آپ کو محروم نہیں کرنا چاہیے، تو ثواب حاصل کرنے کے لیے اذان ضرور دینی چاہیے، ٹھیک ہے نا. لیکن سمجھدار بچے دیں، نہ سمجھ بچے اذان نہیں دے سکتے.
میرا نام محمد عدین ہے، میرا آپ سے سوال یہ ہے کہ بغیر وضو کے اذان دے سکتے ہیں؟
بنا وضو کے اذان نہیں کہنی چاہیے، با وضو دینی چاہیے، یعنی وضو کریں اور اس کے بعد اذان کہیں. کوشش یہی کریں کہ وضو کریں اور اذان دیں، بے وضو اذان نہیں دینی چاہیے۔
میرا نام سید عبد الرحمان شاہ ہے، میرا آپ سے سوال یہ ہے کیا قبلے کی طرف منہ کر کے اذان دینا ضروری ہے؟
شاہ صاحب، قبلے کی طرف رک کر کے اذان دینی چاہیے، ٹھیک ہے نا؟ آپ نے دیکھا ہوگا کہ جب مؤذن اذان دیتے ہیں تو وہ ان کا جو روم بنا ہوا ہوتا ہے نا ایک الگ سے مسجد میں، جہاں جا کر اذان دیتے ہیں، تو اپنا چہرہ کس طرف کرتے ہیں؟ قبلے کی طرف کر کے۔ بلکہ کوشش یہ کرنی چاہیے کہ جب تک ممکن ہو سکے، اب نارمل بیٹھے بھی ہیں قبلے کی طرف رک کر کے بیٹھ جائیں، اپنی چیزوں کا رخ قبلے کی طرف رکھیں، یہ ایک اچھی بات، ٹھیک ہے نا؟ اور ہمارے بزرگوں کا طریقہ بھی ہے، اسی لیے کوشش کریں کہ جب بیٹھے ہیں یا کوئی کام کر رہے ہیں اس طرح کا کہ آپ کو قبلے کی طرف رک کر کے بیٹھنا آسان ہے، کھانا کھا رہے ہیں تو پھر قبلے کی طرف رک کر لیا کریں، ٹھیک ہے نا؟ ہاں، کوئی اس طرح کا کام ہے کہ اگر آپ واش روم میں ہیں یا کچھ طرح کا کام کر رہے ہیں، غسل کر رہے ہیں، نہا رہے ہیں، تو اس صورت میں قبلے کی طرف منہ نہیں کرنا چاہیے۔
میرا آپ سے یہ سوال ہے، کیا وقت سے پہلے اذان دے سکتے ہیں؟
دیکھیں، ظہر کی نماز ہے نا، آپ نے پڑھنی ہے مثال کے طور۔ اب ظہر کی نماز سے پہلے، یعنی اس کا وقت شروع ہونے سے پہلے اذان اگر کسی نے دے دی تو اس کی اذان کاؤنٹ نہیں ہوگی، ٹھیک ہے؟ بلکہ اس کو دوبارہ سے اذان دینی پڑے گی وقت شروع ہونے کے بعد۔ یا اذان دے رہے تھے اور اذان کے دوران وقت شروع ہو گیا، اذان اسٹارٹ کی تھی نماز کے وقت سے پہلے اور اذان کے دوران نماز کا وقت شروع ہو گیا، تب بھی اس اذان کا بھی ادا کرنا پڑے گا، یعنی دوبارہ پڑھنی پڑے گی۔ اگر وقت سے پہلے اذان دے دی تو اذان دوبارہ دینی پڑے گی، وہ آپ کی اذان کاؤنٹ نہیں ہوگی۔
میرا نام محمد عبیر ہے۔
عبیر بھائی، کیا کہنا چاہتے ہیں؟
میرا سوال یہ ہے، کیا عورتیں بھی اذان دے سکتی ہیں؟
عورتوں کو اذان دینا مکروہ ہے۔ دیکھیں، کچھ کام جو ہے نا ہمارے دین میں مردوں کے ساتھ خاص ہیں اور کچھ کام جو ہے وہ عورتوں کے ساتھ خاص ہیں۔ اس بات کو مائنڈ میں رکھنا ضروری ہے کہ مردوں کے کام عورتیں نہ کریں اور عورتوں کے کام
مرد نہ کریں۔
وہ کام جو خاص ہیں، بھائی کھانا تو دونوں ہی کھاتے ہیں، مرد بھی کھاتے ہیں عورتیں بھی کھاتی ہیں۔ اب ایسا نہیں کہ عورتیں کھا رہی تو مرد نہ کھائیں یا مرد کھا رہے تو عورتیں نہ کھائیں، ایسا ہوگا؟ ایسا تو ہم نہیں کہنا چاہ رہے ہیں نا بھائی، ٹھیک ہے؟ کچھ کام تو سیم ہے نا جو دونوں کی روٹین میں ہے یا دونوں کے ساتھ خاص، لیکن کچھ کام ایسے ہیں جو مردوں کے ساتھ خاص ہیں اور کچھ کام ہیں وہ عورتوں کے ساتھ خاص۔ تو اسی لیے جو کام مردوں کے ساتھ خاص ہے، جیسے امامت کرنا، نماز پڑھانا، یہ کس کے ساتھ خاص ہے؟
مردوں
کے ساتھ۔ یوں ہی آپ دیکھیں کہ نبی جو ہوتے ہیں نا، نبی وہ ہمیشہ مرد گزرے، سارے نبی مرد تھے، اللہ نے کسی بھی عورت کو نبی نہیں بنایا۔ تو نبی ہونا بھی مردوں کے ساتھ خاص، عورتوں کے ساتھ نہیں ہے، ٹھیک ہے نا؟ ہاں، صحابیوں کے اندر مرد بھی ہیں اور عورتیں بھی ہیں، صحابی بھی ہیں، صحابیات بھی ہیں، ہے نا؟ اسی طرح سے اولیاء کرام میں، ولیوں میں بھی یہی ہے، عورتیں بھی ہیں، مرد بھی ہیں، لیکن نبی مردوں کے ساتھ خاص ہے۔ تو اسی لیے یہ ذہن میں رکھیں کہ کچھ کام مردوں کے ساتھ خاص ہیں، کچھ عورتوں کے ساتھ۔ تو نماز کی امامت کرنا بھی مردوں کے ساتھ خاص ہے، اسی طرح سے اذان دینا بھی مردوں کے ساتھ خاص ہے، عورتیں اذان نہیں کہیں گی۔ دیکھیں نا، اب جب اذان کہی جاتی ہے تو دور دور ہماری آواز جا رہی ہوتی ہے نا، عورت کو تو زور سے آواز نکالنے کی اجازت نہیں ہے کہ غیر مرد سنے، اس کی تو اجازت نہیں ہے۔ اسی لیے مرد اذان کہیں گے، عورتیں اذان نہیں کہیں گے، یہ بات ذہن میں رکھیں، ٹھیک ہے؟
حضور، میرا آپ سے یہ سوال ہے کہ مسجد میں اذان دے سکتے ہیں؟
مسجد میں اذان دے سکتے ہیں یا نہیں، رائے معلوم کرتے ہیں ہمارے بچوں کی، کیا کہیں گے؟
جی بالکل دے سکتے ہیں مسجد میں اذان،
بالکل دے سکتے ہیں،
دے سکتے ہیں مسجد میں اذان۔
دیکھیں، آپ نے دیکھا ہوگا اذان تو مسجد میں ہوتی ہے، لیکن وہ خارج مسجد ہوتا ہے۔ خارج مسجد سمجھتے ہیں؟ یعنی جو روم ہوتا ہے نا اذان دینے کا، مؤذن کا، وہ مسجد میں داخل نہیں ہوتا، مسجد سے خارج ہوتا ہے۔ تو اذان مسجد میں نہیں کہی جائے گی بلکہ مسجد سے باہر کہی جائے گی، یہ بات ذہن میں رکھیں۔ مسجد میں اذان دینا خلاف سنت ہے، مسجد میں اذان نہیں کہیں گے، مسجد سے باہر کہیں گے، ٹھیک ہے؟ یعنی وہ ایریا جو مسجد سے باہر ہو، مسجد کے اندر ہی کوئی روم ایسا ہے کہ جس میں مسجد کی نیت نہیں کی گئی ہے، وہاں پر اذان کہی جائے، جہاں لوگ نماز پڑھ رہے ہیں اور وہ جگہ مسجد میں شامل اور داخل بھی ہے، وہاں پر اذان نہیں کہیں گے۔
अजान से पहले क्या दुरूद शरीफ पढ़ सकते हैं?
अजान से पहले दुरूद शरीफ पढ़ना पढ़ सकते हैं या नहीं, इनका सवाल है। ठीक है, आप सबसे पहले तो मुझे ये बताइए कि दुरूद पाक पढ़ना ये अच्छा काम है या बुरा काम है?
ये तो बहुत अच्छा काम है।
बहुत अच्छा जवाब दिया आपने, बहुत ही अच्छा काम। कैसा काम है बेटा ये?
बहुत अच्छा।
बहुत ही अच्छा काम है जी। अब्दुल रहमान शाह साहब, कैसा काम है ये दुरूद शरीफ पढ़ना? बहुत अच्छा काम है। कबीर भाई, कैसा काम है ये? बहुत अच्छा काम है। बहुत ही अच्छा काम है ना भाई, दुरूद पाक पढ़ना तो बहुत ही अच्छा काम। ठीक है, इसका हुक्म तो कुरान करीम अल्लाह ताला ने दिया है, या अय्युहल्लज़ीना आमनू सल्लू अलैहि वसल्लिमू तस्लीमा, है ना। ए ईमान वालो, नबी करीम अलैहि सलाम पर दुरूद और खूब सलाम भेजो। तो जब दुरूद पाक पढ़ने का हुक्म हमारे दीन ने दिया है
तो हम जब भी पढ़ें,
क्योंकि हमारे दीन ने तो इसकी कोई मकामात तो बयान नहीं किए ना कि यहाँ पढ़ें वहाँ नहीं पढ़ें, इस वक्त पढ़ें उस वक्त ना पढ़ें, इस टाइम पढ़ें उस टाइम ना पढ़ें, ऐसा है नहीं, है ना। तो एक अच्छा काम है, आप जब भी करना चाहें कर सकते हैं, जब तक हमारी शरीयत ने मना ना किया हो। तो एक अच्छा काम है, अजान से पहले अगर आप दुरूद पाक पढ़ते हो तो दुरूद शरीफ पढ़ना तो बहुत अच्छा काम है। इसका हुक्म तो हमारे दीन ने दिया है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया क़यामत के दिन मेरे सबसे ज़्यादा करीब वो शख्स होगा जो दुनिया में मुझ पर कसरत से दुरूद पाक पढ़ने वाला होगा। यानी जो ज़्यादा दुरूद पाक पढ़ता होगा वो मेरे ज़्यादा करीब होगा। तो अगर अजान से पहले किसी ने दुरूद पाक पढ़ लिया तो किसी को मना नहीं कर सकता कोई भी, क्योंकि जब हमारा दीन मना नहीं कर रहा तो कोई भी मना नहीं कर सकता।
क्या कोई टाइम होता है दुरूद शरीफ पढ़ने का?
हाँ, कुछ टाइम ऐसे हैं कि उसमें ये कहा गया है कि इस वक्त दुरूद पाक पढ़ना ज़्यादा सवाब है। वुजू करके पढ़ें, खुशू के साथ पढ़ें, मदीने का तसव्वुर करके पढ़ें, ठीक है ना। तो कुछ औकात ऐसे, अच्छा जैसे नमाज है, अब नमाज में भी पढ़ते हैं ना, तहियात के बाद दुरूद इब्राहिमी पढ़ते हैं आप, तो ये टाइम तो बयान किए गए, उसमें पढ़ना सवाब है, ज़्यादा सवाब है। लेकिन अगर कोई शख्स उन औकात के अलावा भी पढ़ता है, जैसे अभी हम यहाँ पर बैठे हैं ना, सल्लु अलल हबीब, अब इसका टाइम शरीयत ने बयान नहीं किया कि आप यहाँ पर बैठकर रिकॉर्डिंग करवाएं, प्रोग्राम आए, नमाज सीखेंगी, ठीक है, और इसके बाद आप उस वक्त दुरूद पाक पढ़ें। हमारे दीन ने तो कोई हुक्म नहीं दिया इस बारे में कि इस टाइम पर पढ़ें, जोहर की नमाज पढ़ने के बाद पढ़ें, लेकिन हमने दुरूद पाक पढ़ा तो सवाब का काम है, हमारे दीन ने मना नहीं किया है। तो इसीलिए अगर अजान से पहले दुरूद पाक कोई पढ़ ले तो इसमें कोई भी हर्ज नहीं, हमारे दीन ने मना नहीं किया अजान से पहले दुरूद पाक पढ़ने। आपने देखा होगा मस्जिदों में जो अजान होती है उससे पहले मौज़िन साहब पढ़ते हैं ना दुरूद शरीफ, अस्सलातु वस्सलामु अलैका या रसूलल्लाह व अला आलिका व असहाबिका या हबीबल्लाह सल्लल्लाहु अलैहि नबी व आलिहि सल्लल्लाहु अलैहि वसल्लम, ये वाला दुरूद पाक पढ़ लेते हैं। तो अगर अजान से पहले दुरूद पाक पढ़ा किसी ने और आशिकाने रसूल का मामूल भी है, ये भी देखा गया, तो ये एक अच्छा काम। अगर कोई अच्छा काम कर रहा हो तो उस पर एतराज़ नहीं करना चाहिए, क्योंकि हमारे दीन में इसकी कोई ममानत नहीं, बल्कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बड़ी प्यारी बात इशारत फरमाई, फरमाया मन सन्ना फिल इस्लामी सुन्नतन हसनतन फलहु अजरुहा व अजरु मन अमिला बिहा, फरमाया कि जिसने इस्लाम में नया कोई अच्छा तरीका इजाद किया, नया तरीका था लेकिन अच्छा तरीका था, तो उसको भी सवाब मिलेगा जो अमल करेगा, और जो जो लोग कयामत तक उस पर अमल करते रहेंगे उन तमाम को उसका सवाब मिलता रहेगा। भाई अजान माइक पे दी जाती है ना, माइक भी तो प्यारे आका अली सलातो सलाम के दौर में नहीं था, था नहीं था, लेकिन माइक पर अजान कही जाती है। तो इसीलिए पता ये चला कि नबी करीम अली सलाम के दौर के बाद भी अगर किसी ने कोई अच्छा तरीका इजाद कर दिया, कोई नया अच्छा काम किया, तो उसको भी सवाब मिलेगा, और जो लोग अमल करते रहेंगे उनको भी उसका सवाब मिलता रहेगा। मिसाल के तौर पर दाने वाली तस्बीह देखते हैं, ये हमारे आका अलैहि सलाम के दौर में कहाँ थी, जो दाने वाली तस्बीह होती धागे में परोते हैं, नहीं थी हमारे प्यारे आका अलैहि सलातो सलाम के दौर में, बाद में बनाई गई है, है ना। लेकिन इसी तरह आपने देखा होगा मस्जिद पर मीनार बने हुए होते हैं, गुंबद बने हुए होते हैं, तो मस्जिद पर जो गुंबद बने हुए हैं, टाइल्स लगे हुए हैं, लाइटें जल रही हैं, पंखे चल रहे हैं, ये सारा तो हमारे आका अलैहि सलाम के दौर में तो नहीं था। वुजू का पानी गीज़र से गर्म किया जाता है, हैं? आजकल सर्दियां हैं, सर्दियों के दिनों में आप देखते हैं कि पानी को गर्म करते हैं गीजर से, तो पहले तो ऐसा नहीं होता था, ठंडे पानी से वुजू किया जाता था। इसके बावजूद हम इन चीज़ों को इख्तियार करते हैं, इनसे फ़ायदा हासिल करते हैं, ठीक है ना, तो क्योंकि इससे हमारे दीन ने मना नहीं किया है। इसी तरह से अजान से पहले दुरूद शरीफ अगर कोई पढ़ता है तो हैदर इसमें कोई हर्ज नहीं, जायज़ है, बल्कि सवाब का काम, ठीक है ना। बल्कि अमीर अहले सुन्नत हमें तरगीब दिलाते हैं कि यूँ कहें अस्सलातु वस्सलामु अलैका या रसूल अल्लाह व अला अलिका व असहाबिका या हबीब अल्लाह, अस्सलातु वस्सलामु अलैका या नबी अल्लाह व अला अलिका व असहाबिका या नूर अल्लाह, ये सीगे पढ़ें। इसके बाद जो है लोगों को अजान का कहें कि अजान का एहतराम करते हुए गुफ्तगू और काम काज रोक कर अजान का जवाब दीजिए और ढेरों सवाब कमाई, इस तरीके से ऐलान करने के बाद फिर अजान कही जाती।
अच्छा, अगर कोई बगैर वजू के दुरूद शरीफ पढ़ ले तो फिर?
देखो, बगैर वजू के भी दुरूद शरीफ पढ़ने में हर्ज नहीं, गुनाह भी नहीं है, मना भी नहीं है, बल्कि बगैर वजू को तो आप कुरान भी पढ़ सकते हैं। अगर ज़बानी कुरान पढ़ना चाहे ना तो ज़बानी कुरान पढ़ सकते हैं आप, कुरान को छूना मना है ना बेवजू तो भाई। अगर कोई कुरान की तिलावत करना चाहे ज़बानी तो उसके लिए वजू करना शर्त नहीं है, बेवजू भी पढ़ वैसे सवाब ज़्यादा यही है कि आप वजू करके कुरान की तिलावत करें, दुरूद पाक पढ़ें। लेकिन अगर कोई बेवजू ही कुरान की तिलावत कर लेता है, दुरूद पाक पढ़ लेता है तो इसमें कोई हरज नहीं है। तो प्यारे प्यारे बच्चों, आइए अब अजान का तरीका सीखते हैं कि अजान का तरीका क्या है, अजान के कलिमात कैसे कहने हैं। आपने बड़े गौर से और तवज्जो के साथ इसको देखना भी है और सीखने की कोशिश भी करनी है। सल्लल्लाहु अलैहि हबीब सल्लल्लाहु सल्लल्लाहु अलैहि वसल्लम। अच्छा प्यारे बच्चों, अब ये अजान के आपको सुनाएंगे और अजान का तरीका दिखाएंगे, आप गौर से देखिएगा। अच्छा देखिए गुफरान भाई, अब तो एक तो आपका चेहरा किबले की जानिब होना चाहिए, नंबर वन। नंबर टू, आपका वजू भी होना चाहिए। नंबर थ्री ये है कि आपकी ये जो उंगलियाँ हैं ना, ये वाली उंगली ये आप कान के सुराख में दाखिल करेंगे, ठीक है। और जब हय्या अला सलाह कहेंगे ना, तो हय्या अला सलाह कहते हुए अपना चेहरा आपने दाएँ जानिब करना है, सीधी जानिब करना है, राइट साइड। और जब हय्या अल फलाह कहेंगे तो फिर
उल्टी जानिब,
लेफ्ट साइड पे आप देखेंगे, उल्टी जानिब देखेंगे, ठीक है। ये होगा अजान। अजान की कलिमात थोड़ा ठहर ठहर कर देने चाहिए और अजान के कलिमात का जो तलफ़ुज़ है ना वो दुरुस्त होना चाहिए, ठीक है। तो प्यारे बच्चों, अजान के दौरान बातें भी नहीं करनी है, हमने खामोश रहना है और तवज्जो के साथ सुनना है। अजान के जवाब के हवाले से भी इंशाल्लाह ताला हम एक एपिसोड करेंगे, उसमें अजान का जवाब देने का तरीका भी आपको बताएंगे, उसका सवाब भी बताएंगे, उसका सवाब कितना है, ठीक है। तो अब अजान कहेंगे ये, और इसकी एक फजीलत ये भी है कि अजान की आवाज़ जहाँ जहाँ तक जाती है ना, वहाँ वहाँ तक शैतान दूर हो जाता है। कोरोना वायरस के लिए भी अजान कही जाती है, आपने देखा होगा मदनी चैनल पर, कोरोना वायरस की दूरी के लिए भी अजान कही जाती है। तो अब ये आपके सामने अजान दी जा रही है, तवज्जो के साथ सुनिएगा जी।
अस्सलातु वस्सलामु अलैका या रसूल अल्लाह व अला आलिका व असहाबिका या हबीब अल्लाह, अस्सलातु वस्सलामु अलैका या नबी अल्लाह व अला आलिका व असहाबिका या नूर अल्लाह। अल्लाहु अकबर अल्लाहु अकबर अल्लाह। أشهد أن لا إله إلا الله، أشهد أن لا إله إلا الله، أشهد أن أشهد أن محمد رسول الله، حي على الصلاة. حي على الصلاة. حي على الفلاح.
ماشاءاللہ تشریف رکھیں. پیارے پیارے بچوں، یہ تھا اذان دینے کا طریقہ. مزید اس حوالے سے کچھ اور تفصیل ہے، اذان کا جواب دینے کا طریقہ، اور نماز کے علاوہ کن کن چیزوں کے لیے اذان کہی جا سکتی ہے، اس کے حوالے سے اگلے ایپیسوڈ میں انشاءاللہ تعالی ہم کچھ معلومات حاصل کرنے کی کوشش کریں گے. اللہ کریم ہمیں ان باتوں کو یاد رکھنے، عمل کرنے کی توفیق عطا فرمائے. آمین بجاہ نبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.
سے دلوائے گی تم کو جنت نماز.